इल्म व अमल का कारवाई सो है पाक वतन के पास बायसो।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यदिल अंबिया वल मुरसलीन हबीबे इलाहिल आलमीन अबुल कासिम मुहम्मद وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين। एक बार फिर वक्त इमाम के हुजूर अदाए एहतराम के लिए उनके नजर लुत्फ के उसूल के लिए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर। सबसे पहले खुदा नुताल का इंतहाई शुक्र बजा लाएंगे कि उसने हमें तौफीक दी दीन के नाम पर जमा होने की, दीन के नाम पर सोचने समझने की, शऊर के साथ ज़िंदगी गुजारने की खुदा नुताल ने तौफीक दी। खुदा की दी हुई इन तमाम नेमतों का शुक्र बजा लाने के लिए और इस दुआ के साथ कि इसके नतीजे में इंशाअल्लाह परवरदिगार हमारे शऊर में हमारी फ़िक्र में इजाफा फरमाए और हमें वक्त के इमाम के अहदाफ के लिए काम करने की सआदत नसीब फरमाए। एक बार फिर दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। चूँकि ये प्रोग्राम आईएसओ के कन्वेंशन की मुनासबत से है और इस मौके के ऊपर इंतहाई मुनासिब है कि खुद तंजीम के हवाले से और माशरे में तंजीम ने जो काम अंजाम देना है उसके हवाले से नुकात अर्ज किए जाए। तो हमने यही इरादा किया है कि इंशाअल्लाह अगले चंद मिनट्स में हम इस एतबार से चंद नुकात आपकी खिदमत में पेश करेंगे। एक बार फिर खुदा से दुआ करेंगे कि इंशाअल्लाह परवरदिगार आलम हमें वक्त के इमाम के अहदाफ के रास्ते में चलने की सआदत नसीब फरमाए इंशाअल्लाह। एक बार फिर दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर। खुदा नुताल ने इस कायनात को असबाब और अवामिल के ऊपर खल्क किया है। असबाब और अवामिल के मुख्तलिफ दर्जात हैं। अगर आप कोई ऐसा काम अंजाम देना चाह रहे हैं जो मादी काम है उसके मादी असबाब होंगे और मादी असबाब के पीछे उसके मानवी असबाब भी होंगे। मिसाल के तौर पर फर्ज कर लीजिए आप घर तामीर करना चाह रहे हैं तो घर तामीर करना ज़ाहरी तौर पर एक मादी काम है। इस मादी काम के कुछ तकाजे होंगे आपके पास। मिसाल के तौर पर घर तामीर करने का जो मुख्तलिफ मटीरियल है वो होना चाहिए, सीमेंट और मिसाल के तौर पर ब्लॉक्स वगैरह। लेकिन इसके पीछे हम जानते हैं कि काम कितना ही मादी क्यों ना हो एक मानवीय पहलू भी होता है। अगर खुदा नुताल की तरफ से इस घर के बनने का इरादा ना हो तो तमाम तर मादी असबाब के होते हुए भी आप वो काम नहीं कर पाएंगे। तो अल्लाह के रसूल ने उनके ख़ानदान ने जो हमें सिखाया वो ये कि मादी असबाब फराहम करो और मादी असबाब फराहम करते हुए खुदा नुताल से दुआ भी करो, खुदा नुताल के सामने इसको तलब भी करो। जैसे कि हमारे पास मशहूर मारूफ रिवायत है कि अल्लाह के रसूल के पास कोई मिलने के लिए आया और उसने खुदा पर तवक्कुल के बारे में कुछ सुना हुआ था। रसूल अल्लाह के पास आया और उसने कहा कि मैंने आप पर तवक्कुल करते हुए कि मैं आपसे मिलने आया हूँ अपनी ऊँटनी को बाहर रखा था और जब मैं मुलाकात के बाद वहाँ पर गया तो ऊँटनी वहाँ पर नहीं थी। तो मैंने खुदा पर तवक्कुल किया था और अल्लाह के रसूल से मिलने आया था तो फिर ऐसा क्यों हुआ? अल्लाह के रसूल ने उससे पूछा कि क्या तुमने ऊँटनी के पाँव में गिरह बांधी थी? उसने कहा कि नहीं मैंने गिरह नहीं बांधी। तो अल्लाह के रसूल ने उसकी सादगी को देखते हुए बहुत सादा सा एक जुमला इरशाद फरमाया और ये दीन की खासियत है कि इसके जुमले सादे होते हैं लेकिन फिक्र अमीक होती है। फरमाया कि पहले गिरह बांधो फिर तवक्कुल करो। तो हम इससे नतीजा क्या निकालते हैं भैया कि आप कोई भी काम करने जा रहे हैं चाहे मादी काम क्यों ना हो पहले आप उसके असबाब फराहम करें, मादी असबाब को फराहम करें और उसके बाद खुदा नुताल से उसके अंदर खैर बरकत खुदा नुताल से काम के पूरे होने की ताकत तलब करें। इंशाअल्लाह खुदा नुताल आपको और हमें उस काम की सआदत देगा। तो मादी तरीन काम जब भी हों तब उसके अंदर भी हमें मादी असबाब देखने होते हैं और उसके पीछे मानवीय असबाब देखने होते हैं। अच्छा, दुनिया में जो आसान काम समझा जाता है वो मादी काम होते हैं, यानी ये काम जो हैं वो निस्बतन आसान होते हैं। इसमें अगर पैसा है आपके पास और आपके पास वक्त है, दुनिया के तमाम मादी कामों के पीछे दो पैरामीटर्स होते हैं, कहते हैं पैसा होना चाहिए, वक्त होना चाहिए, तो फिर आप जो काम कहें वो काम हो जाएगा। मिसाल के तौर पर अगर आपसे कोई ये कहे कि भाई ये जो फासला आपके पास है उस दीवार से लेके इस दीवार तक, आप इस दौरान में बीच में 100 मंजिला इमारत बना सकते हैं क्या? तो बेजाहिर कोई देखते ही कहेगा कि भाई ये जगह बहुत कम है, यहाँ 100 मंजिला इमारत कहाँ बनेगी। लेकिन मैं आपको गारंटी से कह रहा हूँ कि अगर आपके पास पैसा है और आपके पास वक्त है तो इतने फासले में भी 100 मंजिला इमारत बन जाएगी, कोई मुश्किल नहीं। उसकी कोई इक्तसादी वजह नहीं होगी, माश के एतबार से वो एक गलत काम होगा, लेकिन हो सकता है। अगर आपके पास पैसा और वक्त हो तो दुनिया का हर मादी काम हो सकता है। लेकिन जब आप माशरती काम की बात करते हैं तो फिर काम थोड़ा सा मुश्किल हो जाता है। मसलन घर बनाना आसान है, बिल्डिंग्स बनाना आसान है, सड़कें बनाना आसान है, जैसा कि मसलन मिडिल ईस्ट में आप देखते हैं, मशरक़ी वुस्ता के अंदर देखते हैं कि उनके पास पैसा बहुत था, उन्होंने 100-100 मंजिला इमारतें खड़ी कर दी, 40-40, 50-50 मंजिला इमारतें, तो कोई मसला ही नहीं है उनके लिए, बड़ी बड़ी रोड्स बना दी उन्होंने, ये तो काम आसान होता है। लेकिन अगर माशरती काम करना हो, मसलन माशरा कैसे बनाएंगे आप, ये मुश्किल काम होता है। इससे सिर्फ पैसे से काम नहीं चलता, इससे बहुत ज़्यादा मनसूबाबंदी करनी पड़ती है। माशरे घर बनने की तरह नहीं होते कि आपने मिट्टी, बजरी, गारा, सरिया, सीमेंट जमा किया और घर बन गया। माशरा बनना जो होता है वो इससे कहीं ज़्यादा पेचीदा होता है, इसके असबाब, इसके अवामिल अपने अंदर खास कॉम्प्लिकेशन रखते हैं। तो ये जो दूसरे मरहले का काम है जिसमें माशरती काम कहते हैं, ये ज़रा मुश्किल हो जाता है। तो मिसाल के तौर पर आपको बहुत लंबी मुद्दत की प्लानिंग करनी पड़ती है। अभी जब मैं आ रहा था तो हसब आदत यहाँ के इस मोहल्ले के जो गटर उबल रहे हैं, सड़कें ख़राब हैं, चीज़ें ख़राब हैं, इन सब को देखते हुए सिर्फ एक बात समझ में आ रही है, वो ये कि कोई नहीं है जो मंसूबा बनाए, कोई नहीं है जो मंसूबे पर अमल करवाए। तो यही होगा जब आपके पास कोई मंसूबा नहीं होगा। मिसाल के तौर पर आपने जब यहाँ पर, मेरे बचपन की बात है, जब जाफर तैयार बनना शुरू हुआ था, जब जाफर तैयार बनना शुरू हुआ था तो उस वक्त मसलन मुझे याद आता है मेरी उम्र शायद उस वक्त 5 साल या 6 साल हो गई। यह अलहदा मामला है कि मेरे वालदान ने भी यहाँ पे एक प्लॉट दिया था जिनके साथ फ्रॉड हो गया था, तो मुझे नहीं मालूम कि शुरू से ही कुछ चीज़ें गलत होती आई हैं। लेकिन बहरहाल अब 40 साल के बाद ये मंजर बिल्कुल वाज़ह है कि यहाँ पे काम सही नहीं हुआ है, यहाँ पे मनसूबाबंदी बिल्कुल गलत हुई है, और उसके नतीजे में लोगों की जिंदगियाँ इस एतबार से बहुत सख्त मुसीबत में फंस गई हैं। ये माशरती काम है, माशरती काम मुश्किल हो जाता है। अभी भी जो मैंने इशारा किया आपको, काफ़ी हद तक मादी काम पे इशारा किया है। माशरती काम कैसा होगा, मुझे कि यहाँ की तालीम कैसे बेहतर होगी, यहाँ पर लोगों को रोज़गार कैसे मिलेगा, उससे भी बढ़कर लोगों में इत्तेहाद कैसे आएगा। अच्छा, ये जो माशरती काम है ये तो मुश्किल होता है, अब आप उसके ऊपर और मुश्किल करें जब आप कहते हैं कि हमें माशरा भी दीनदार माशरा बनाना है, अब काम और मुश्किल हो गया। पैसे की बुनियाद पर लोगों में थोड़ी देर के लिए इत्तेहाद बना लेना मुश्किल काम नहीं है। आपने देखा होगा लोग गुनाह के नाम पर मुत्तहिद हो जाते हैं। अगर एक क्रिकेट मैच हो रहा हो तो बहुत सारी उस कौमों के लोग भी देखने आ जाएंगे, एक साथ बैठ जाएंगे जो बसूरत दीगर बाहर रोड पे लड़ रहे होंगे। अगर एक कॉन्सर्ट हो रहा होता है, म्यूजिकल गैदरिंग हो रही होती है, उसमें बहुत सारे लोग हंसी खुशी बैठे होते हैं, बाहर जाके सब लड़ रहे होते हैं। तो गुनाह और तफरी के नाम पर लोगों को जमा करना आसान होता है, लेकिन अगर आप इनको चाहें दीन के नाम पर जमा करें, अब काम काफ़ी मुश्किल होता है। तो ये तीसरा लेवल हो गया आपके काम का। बस मादी काम आसान है, माशरती काम मुश्किल है, दीनी माशरा बनाना ये बहुत ही मुश्किल काम है। इस काम के लिए अल्लाह ने अंबिया को रखा है, इस काम के लिए खुदा ने वक्त के इमाम के वजूद मुकद्दस को जखीरा करके रखा है, उनकी ज़ात को दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। صلی علی محمد آل محمد. اب آپ تصور کریں کہ تنظیم جس کے نام پر آپ یہاں پہ تشریف فرمائیں یا جس کی دعوت پہ آپ یہاں تشریف فرمائیں, اس کا دعویٰ یہ ہے کہ یہ دینی معاشرہ بنانے والی ہے, دینی معاشرہ بنانے والی ہے. اچھا, اب یہاں پہ ہمارے سامنے پچھلی مثالوں کو دیکھتے ہوئے کچھ صورتیں ہیں, وہ یہ کہ اگر فرض کر لیجئے کوئی مادی کام کرنا چاہ رہا تھا, گھر بنانا چاہ رہا تھا, صرف دعا کرتا رہے تو گھر بنے گا یا نہیں بنے گا؟ تو ہم کہتے ہیں نہیں بنے گا. تو کیا اچھی نیت ہونا کافی نہیں ہے؟ ہم کہتے ہیں نہیں, کافی نہیں ہے. اسباب عوامل آپ کو فراہم کرنے پڑیں گے. اچھا, آپ ایک معاشرہ بنانا چاہتے ہیں, ہر شب جمعہ دعا کمیل رکھیے اور اللہ سے دعا مانگتے رہیے کہ معاشرہ بن جائے, تو بن جائے گا. یہ بالکل ایسا ہی ہے جیسے گھر بنانے والی جگہ پہ, گھر کے پلاٹ پہ جا کر آپ ہر شب جمعہ ایک دعا کمیل پڑھتے رہیے اور کہیے خدا سے گھر بن جائے, اور آپ مادی اسباب جواب جمع نہ کریں تو بنے گا؟ تو ہم جانتے ہیں کہ نہیں بنے گا. اس طرح آپ کو مادی اسباب جمع کرنے پڑیں گے. تو جب آپ معاشرہ بنانا چاہتے ہیں تو کیا دعا سے بنے گا؟ ہمیں معلوم ہے کہ نہیں بنے گا, ہمیں اس کے اسباب بھی جمع کرنے پڑیں گے, دعا بھی مانگنی ہوگی. اور دینی معاشرہ صرف دعا سے بنے گا؟ تو ہم جانتے ہیں کہ نہیں ہوگا, ہم جانتے ہیں کہ ہمیں اس کے اسباب کو فراہم کرنا پڑے گا. اس وقت جو بہت بڑی ایک مشکل ہم لوگوں کے سامنے آئی ہوئی ہے وہ یہ مشکل ہے. اگر مجھے صحیح یاد آ رہا ہے تو یہ جو میں نے اس کے ایڈورٹیزمنٹ کے اندر دیکھا تھا, 37واں کنونشن میرے خیال میں 37 سال پورے ہونے کے اوپر ہے, تو ہمیں دیکھنا پڑے گا کہ 37 سال میں اپنے اہداف کی سمت جب ہم بڑھنا چاہتے تھے تو ہمیں کن عوامل پر کام کرنے نے فائدہ دیا ہے, کن عوامل پر ابھی مزید کام ہونا باقی ہے, اگلے 5 سال 10 سال میں ہم کہاں پہنچنا چاہیں گے. اب ایک تنظیم ہونے کے ناطے ہماری ذمہ داری ہوگی کہ ہم اپنے اہداف معین کریں, اہداف معین کرنے کے بعد اس کا انالیسس کریں کہ بھئی یہ اہداف کس طریقے سے حاصل ہونے والے ہیں. وہ جو میں نے مثال آپ کی خدمت میں عرض کی کہ میں جس پلاٹ کے اوپر گھر بنانا چاہتا ہوں, اگر وہاں بیٹھ کر روزانہ دعا کمیل پڑھتا رہوں, ہر شب جمعہ دعا کمیل پڑھوں, نقشہ نہ بناؤں, مزدور نہ لاؤں, سامان نہ لاؤں, پیسے جمع نہ کروں اور کہوں کہ گھر بن جائے گا, تو ہمیں معلوم ہے کہ نہیں بنے گا. بالکل اسی طریقے سے آپ کو اور ہمارا کام, اگر ہم 37 سال تک یہ کہتے رہے کہ ہم کریں گے, ہم دعا کرتے رہے, ہم الجل کہتے رہے, ہم نمازیں اور دعائیں پڑھتے رہے, دعویٰ پورا کرتے رہے اور اسباب فراہم نہ کریں, تو ہم جانتے ہیں کہ یہ کام نہیں ہوگا, اس طرح سے کام نہیں ہوگا. ہمیں اس کے اسباب کو جمع کرنا پڑے گا, ہمیں اس کے عوامل کو دیکھنا پڑے گا. تو یہاں پر ایک بہت بڑا تجزیاتی کام ضروری پڑ جاتا ہے, وہ یہ ہے کہ جب آپ معاشرے کے اندر دینداری لانا چاہتے ہیں یا دینی معاشرہ بنانا چاہتے ہیں, جس کو میں اور آپ نصرت امام تعبیر کرتے ہیں, ہمیں کرنا کیا ہے؟ دنیا کے بہت سارے اچھے کام ہیں, لیکن ہر اچھا کام کرنے کی ہمیں ضرورت نہیں ہوتی یا ہم نہیں کرتے. مثال کے طور پر آپ تصور کر سکتے ہیں کہ ابھی جیسے میں نے آپ کی خدمت میں عرض کیا, کیونکہ میں تھوڑا سا شوق ہوا ہوں اس کو دیکھ کر کہ بھئی یہ سارے گٹر ابل رہے ہیں, تو کیا ہم یہ رکھیں کہ اس کانفرنس کے آخر میں سب لوگ روڈ پر جا کر اس گٹر کو کھولنے کی کوشش کریں گے جس پہ یہ سب لوگوں کی جان عذاب میں آئی ہوئی ہے؟ تو کام غلط ہے کیا؟ نہیں, کام تو صحیح ہے, لیکن کیا ISO کی کنونشن کے اینڈ میں یہ کام کرنا صحیح ہوگا؟ تو ہمیں سوچنا پڑے گا کہ بھئی آیا تنظیم کا کام شہر کے گٹر کھولنا ہوگا؟ تو ہمیں اور آپ کو دیکھنا ہوتا ہے پھر تنظیم کا اصل کام کیا ہوگا. بہت ساری چیزیں جو آپ اچھی کر سکتے ہیں, لیکن کیوں کریں گے؟ آیا اہداف سے مطابقت رکھتے ہیں یا نہیں رکھتے ہیں؟ پھر آپ کی پلاننگ کہاں پہنچے گی؟ اگلے 5 سال 10 سال میں آپ کیا حاصل کرنا چاہتے ہیں؟ ان تمام چیزوں کا جائزہ لیجیے گا. اب میں چند پوائنٹس آپ کی خدمت میں اس پلاننگ کے حوالے سے اور ان عوامل کے حوالے سے عرض کرنا چاہوں گا جو معاشرے کو دیندار کرنے کے لیے بہت ضروری ہوں گے. ہمارے پاس درود بھیجے گا محمد و آل محمد پر, صلی علی محمد آل محمد. اب اس سے پہلے کہ میں یہ باتیں عرض کروں, ایک تشریح یا کہیے کہ ایک توضیح دینا بہت ضروری ہے. مجھے کہ جب ہم کہتے ہیں کہ کیا کرنا ضروری ہے, اس کا مطلب یہ نہیں ہے کہ ہم یہ کہہ رہے ہیں کہ کوئی کام نہیں ہوا ہے. लेकिन 37 साल में बहुत सारी कामयाबियां हासिल हुई हैं, और 37 साल में जो इस तंजीम के जरिए से सादर हुआ है वो बिला शक व शुबा दीनी माशरे को कायम करने के लिए बहुत बुनियादी कदम थे। इसमें बहुत अच्छे अच्छे लोग आए जिन्होंने अपनी अच्छी नीयत से दीन की दीनी माशरे की खिदमतों को अंजाम दिया है। तो इसका मतलब ये नहीं है कि हम ये कह रहे हैं कि जो हुआ है वो सही नहीं हुआ है, अच्छा नहीं हुआ है, गलत हुआ है, नहीं, हम ये नहीं कहना चाह रहे। हम जो कहना चाह रहे हैं मुझे कि जो होना चाहिए था वो नहीं हुआ है, बहुत कुछ अच्छा हुआ है लेकिन इससे बेहतर करना चाहिए, इससे बेहतर हो सकता है, और ये बातें सबके सामने तकरीबन वाजे भी हैं। तो किन चीज़ों की आपको ज़रूरत होगी, मैं चंद चीज़ों को लिस्ट करने की कोशिश करता हूँ। सबसे पहली चीज़, सबसे पहली चीज़ जो हम एक तंजीम होने के नाते देखना चाहेंगे वो खुद तंजीम है, यानी नज़्म ज़ब्त। बात वक्त ऐसा होता है कि हम नाम तो रखते हैं लेकिन हमें ये पता नहीं होता कि इस नाम का मतलब क्या है हमारे लिए। मसलन आपने फर्ज कर लीजिए कि लिखा हुआ देखा होगा कि ये मसलन फला स्कूल या एकेडमी या कॉलेज या यूनिवर्सिटी। इसी तरीके से प्रोग्राम्स के लिए आप देखेंगे कहीं पे लिखा होगा कॉन्फ्रेंस, कहीं पे लिखा होगा वर्कशॉप, कहीं पे लिखा होगा सिंपोजियम। अच्छा, किसी नाम रखने वाले से पूछिएगा कि इसका फर्क क्या है तीनों चारों का, आपने इसको कॉन्फ्रेंस कहा है, आपने इसको सिंपोजियम क्यों नहीं कहा, आपने इसको वर्कशॉप क्यों नहीं कहा। तो इन सब के अपने अपने मतलब होते हैं। ऑर्गेनाइजेशन जब हम कहते हैं इसका अपना एक मतलब है, और अब हम कहें या नहीं कहें, बहरहाल हमारी हकीकत तो है कि हम एक ऑर्गेनाइजेशन है। जैसे आप कहते हैं ऑर्गेनाइजेशन, इसकी हकीकत खुद ब खुद कह रही है कि इसका ऑर्गेनाइज होना बहुत जरूरी है, इसके अंदर तंजीम होना बहुत जरूरी है, नज़्म ज़ब्त होना बहुत जरूरी है। अच्छा, ये वो तकाजा है जो दीन भी कहता है, दुनिया भी कहती है। मसलन एक पाकिस्तानी होने के नाते मसलन कायद आज़म ने कहा कि भाई तंजीम उनके तीन बुनियादी असूलों के अंदर आता है, और दीन के नाते कौन सा कौल इससे बढ़कर होगा। मसलन जो मौला अमीर मोमिन ने इरशाद फरमाया, उनकी ज़ात पे दुरूद भेजेगा, मोहम्मद व आले मोहम्मद, उसीकुम बितक्वल्लाह व नज़्म अम्रकुम, मैं तुम्हें वसीयत करता हूँ कि अल्लाह की राह में तकवा इख्तियार करो और अपने कामों को मुनज़्ज़म करो। नज़्म ज़ब्त हमारी पहली जिम्मेदारी है। अच्छा, ये नज़्म ज़ब्त सिर्फ ये नहीं है कि मसलन आपने जो कुर्सियाँ लगाई हैं ये सीधी लाइन में लगी हैं नहीं लगी, ये भी अच्छा है। हत्ता सिर्फ ये भी नहीं है कि आपका प्रोग्राम वक्त पे शुरू हुआ या नहीं हुआ, ये तो बहुत ज़रूरी है अल्हम्दुलिल्लाह, इसका काम भी बहुत ज़रूरी है, लेकिन इससे बढ़कर है। इससे बढ़कर क्या है? इससे बढ़कर ये है कि आपकी जो मेंबर्स की तरबियत है इसमें क्या नज़्म ज़ब्त है। आपकी ऑर्गेनाइजेशन के अंदर एक हायरार्की है, एक सिलसिले मरातिब है, इस सिलसिले मरातिब के लिए जो लोग तरबियत पाने हैं उसका नज़्म ज़ब्त क्या है। कितने लोगों को 37 साल में तरबियत दी गई है, वो जो तरबियत दी गई है उनमें से कितने फीसद लोग इस वक्त माशरे के अंदर क्या काम अंजाम दे रहे हैं, ये नज़्म ज़ब्त है। आप कभी जाकर इस बात को ढूंढने की कोशिश कीजिए कि क्या तंजीम का दफ्तर तंजीम के नज़्म ज़ब्त को दिखाने में कामयाब हो रहा है, ये नज़्म ज़ब्त है। आपका रिकॉर्ड, आपकी कार्रवाई, और सबसे बढ़कर आपकी मनसूबाबंदी, ये आपका दूसरा पॉइंट भी रख सकते हैं आप। बस पहला पॉइंट जो है वो नज़्म ज़ब्त है, दूसरा पॉइंट प्लानिंग है। आप अगर सिर्फ एक घर बनाने जा रहे हो बहुत प्लानिंग चाहिए आपको, अगर माशरा बनाने जा रहे हैं उससे कहीं ज्यादा प्लानिंग चाहिए, और अगर दीनी माशरा बनाने जा रहे हैं जो मैंने कहा उससे कहीं मुश्किल है जो एक घर और माशरे में होता है, आपको बे इंतहा प्लानिंग चाहिए। बदकिस्मती से शायद हम ये समझ रहे हैं या शायद हम इसके ऊपर तवज्जो नहीं दे पा रहे हैं, हम शायद ये समझ रहे हैं कि हमारी दीनी ताकत जो मानवियत के जरिए से होगी वो प्लानिंग की जगह ले लेगी। ऐसा हरगिज नहीं हो सकता। ये बिल्कुल ऐसे ही है जैसे मैं कहूँ दुआए कुमैल ब्लॉक की जगह ले लेगी, दुआए कुमैल सीमेंट और सरिये की जगह ले लेगी। दुआए कुमैल का अपना मकाम है, मानवियत का अपना मकाम होता है, आपके अच्छे जज्बे का अपना मकाम होता है, लेकिन جو عوامل اور اسباب ہیں وہ آپ کو فراہم کرنے پڑیں گے. تو مثال کے طور پر آپ کو منصوبہ بندی کرنی پڑے گی. اب یہ وہ چیزیں ہیں جو ہم جیسے لوگ 15-17 سال سے کہہ رہے ہیں. تو اب ہمیں کہتے کہتے بعض اوقات تکلیف ہونے لگتی ہے کہ اب بار بار کہنے کی کیا ضرورت ہے. اس خاطر ہم لوگوں نے پروگرام میں بھی آنا کم کر دیا کہ بھئی اب اتنی دفعہ کہہ چکے ہیں, کہتے آ رہے ہیں, ہونا نہیں ہوتا ہے تو پھر بار بار کہنے کی کیا ضرورت ہے. لیکن ابھی بھی لگتا ہے کہنا تو پڑے گا. منصوبہ بندی کے بغیر کوئی کام نہیں نپٹے گا. اب مشکل یہ ہے کہ یہ جو منصوبہ بندی کا عمل ہے یہ ابتدائی ممبرز کی سطح پہ نہیں ہو سکتا. منصوبہ بندی کا جو عمل ہوگا وہ تنظیم کے ہائرارکی میں سب سے اوپر سے شروع ہو کر نیچے کی طرف آئے گا. لیکن بدقسمتی سے ہم دسوں سال گزارے چلے جا رہے ہیں بغیر واضح منصوبہ بندی کے. اب ہمارے پاس, ہم جیسے لوگوں کے پاس صرف ایک راستہ رہ جاتا ہے وہ یہ کہ ہم یہ کوشش کریں کہ لوگوں کے ذہنوں میں یہ بات ڈیمانڈ کی طرح آ جائے, طلب کی طرح آئے, وہ طلب اوپر پہنچائیں. پھر وہ تو تنظیم کے جو اعضاء ہیں ان کے ذہن میں یہ طلب آئے کہ ہمارا 10 سال کا منصوبہ کیا ہے, ہمارا 5 سال کا منصوبہ کیا ہے. تو پھر جب وہ لوگ جائیں مرکز کی طرف اور اپنی ہائرارکی کی طرف, اپنے مسئولین اور ذمہ دار لوگوں کی طرف, تو ان سے پوچھیں کہ آپ نے ہمارے لیے اگلے 10 سال کا منصوبہ کیا بنایا ہے, اور اگر نہیں بنایا ہے تو کیوں نہیں بنایا ہے. بغیر منصوبے کے تنظیم کس طرف جائے گی. تو دوسری چیز جو انتہائی ضروری ہے, پہلی چیز میں نے آپ سے کہا نظم و ضبط, اور دوسرا پوائنٹ جو انتہائی ضروری ہوگا وہ تنظیم کے اندر منصوبہ بندی. مثلا کیا منصوبہ بندی دیکھنا چاہیں گے, میں ایک دو مثالیں آپ کی خدمت میں عرض کروں گا. درود بھیجے گا محمد و آل محمد. ہم نے جب ISO کے اندر تھوڑا بہت کام کیا ہے تو وہ تقریباً 1980 سے 1984 کے درمیان میں ہے. اچھا, ایک بہت سادہ سا فینومینا تھا اس زمانے میں. آپ کسی بھی بچے کو اٹھا کے پوچھتے بھائی تم کیا بننا چاہتے ہو, تو وہ کہتا ہے یا ڈاکٹر بولنا تھا اس نے یا انجینئر بولنا تھا. تو ہمارے جو ISO کے زیادہ تر اسٹوڈینٹس تھے یا ساتھ کام کرنے والے تھے, یا وہ ڈاکٹر بن رہے تھے یا وہ انجینئر بن رہے تھے. حتیٰ جو لوگ قوم پڑھنے گئے ان میں بھی وہ لوگ تھے, کچھ وہ لوگ تھے کہ جو مثلا میڈیکل کالج سے گئے, کچھ لوگ انجینئرنگ کالج سے گئے. تو ڈاکٹر انجینئر کا دماغ کے اوپر بوجھ اتنا زیادہ تھا. اچھا, اب آپ تنظیم کے عنوان سے دیکھیں کہ آپ ISO, آپ سوشل چینج لانے کے لیے, معاشرتی تبدیلی لانے کے لیے کام کرنا چاہ رہے ہیں. یہ جو معاشرتی تبدیلی ہے یہ ڈاکٹرز کے ذریعے سے آئے گی, انجینئرز کے ذریعے سے آئے گی, یا سوشل سائنٹسٹ کے ذریعے سے آئے گی. اگر آپ تبدیلی جسم کے اندر لانا چاہتے ہیں آپ کو ڈاکٹر چاہیے. اگر آپ تبدیلی مادی اجسام کے اندر لانا چاہتے ہیں کیمسٹری اور فزکس کے لوگ چاہیے آپ کو. لیکن اگر آپ تبدیلی معاشرے کے اندر لانا چاہتے ہیں تو پھر آپ کو سوشل سائنٹسٹ چاہیے ہوں گے. اور اگر آپ تبدیلی لوگوں کی روح میں لانا چاہتے ہیں تو آپ کو علماء چاہیے ہوں گے. اچھا, اب آپ تنظیم کے ناطے ڈاکٹرز اور انجینئرز بنائے چلے جا رہے ہیں, بنائے چلے جا رہے ہیں, اور جس کام کی آپ کو ضرورت ہے وہ آپ نہیں کر رہے ہیں. تو یہ پلاننگ کا نقص ہے, یہ پلاننگ کا واضح نقص ہے. اب آپ تصور کیجئے 37 سال کی اس جدوجہد کے بعد اگر میں یہ پوچھ سکوں کہ ہماری تنظیم کتنے بڑے جرنلسٹ بنانے میں کامیاب ہوئی ہے, ہماری تنظیم کتنے بڑے سوشل سائنٹسٹ بنانے میں کامیاب ہوئی ہے. مولانا, اگر میری آنکھیں کمزوری کے باوجود دیکھ پائیں تو مولانا احمد اقبال صاحب شاید تشریف لائیں. کوئی اور مولانا بھی ہو ان سے بھی درخواست کروں گا آگے تشریف لائیں, بچے آپ کو دیکھ کے خوش ہوں گے. درود بھیجے گا محمد و آل محمد. تو عزیزان محترم, ہمیں فوراً بھی سوچنا پڑے گا. اب جیسے ہی میں نے کہا کہ ہم نے کتنے بنائے تو اللہ نے شاید نشانی کے طور پہ بھیج دیا کہ دیکھو بھائی ہمارا چیپٹر بالکل خالی نہیں ہے, ہم نے کچھ لوگ بنائے بھی ہیں لیکن تعداد میں بہت کم ہیں. آپ جو اپنی تعداد کو دیکھیں گے تو اس تعداد کے حساب سے جتنے سوشل سائنٹسٹ آپ کے پاس ہونے چاہیے تھے, جتنے جرنلسٹ آپ کے پاس ہونے چاہیے تھے, جتنا تنظیم کے منصوبے کو کرنے والے لوگ ہونے چاہیے تھے, ہم آٹے میں نمک کے برابر رہ گئے. تو جو اصلی کام ہے وہ ہم نہیں کر پا رہے, اس کی طرف ہمیں توجہ دینی چاہیے تھی. اچھا اب یہ مصیبت یہ ہے یا مشکل یہ ہے کہ یہ کام ایک رات میں ہوں گے بھی نہیں، لوگوں کی ذہنیت کو تبدیل کرنا پڑتا ہے اس وقت یعنی اگر مجھ سے کوئی پوچھے سب سے پہلے کیا تبدیل کریں تو میں کہوں گا کیریئر پلاننگ میں لوگوں کی اورینٹیشن چینج کرنی پڑے گی۔ ہماری جو کیریئر پلاننگ ہے حتیٰ اگر وہ آئی اس کو بھی رکھواتی ہے تو کیریئر پلاننگ کا صرف ایک محور ہے، پیسہ زیادہ کہاں ملے گا، وہ کیریئر لو جس میں پیسہ ملے گا۔ جب تک یہ اورینٹیشن ہے ہم اچھی پلاننگ نہیں کر پائیں گے، ہمیں کیریئر پلاننگ کی اورینٹیشن چینج کرنی پڑے گی۔ جب ہم بچوں کو یہ سمجھا پائیں گے کہ کیریئر پیسہ بنانے کے لیے نہیں کرنا ہے بلکہ کیریئر انہی اہداف کو پورے کرنے کے لیے کرنا ہے جس کے لیے تنظیم بنی تھی، یعنی وقت کے امام کی خدمت کرنے کے لیے، دینی معاشرہ بنانے کے لیے، اس کے لیے ہمیں کیریئر چاہیے۔ اب آپ تصور فرمائیں یہ بالکل نیا کوشچن ہوگا ہمارے بچوں کے لیے۔ ہمارے بچے جب بھی کیریئر چن رہے ہوتے ہیں وہ یہ سوچ رہے ہوتے ہیں کون سا کیریئر لیں جس میں کم سے کم پڑھائی کے اوپر سب سے اچھی تنخواہ مل جائے گی، اور ظاہر ہے کہ اس کے بعد پھر معاملے بہت خراب ہو جائیں گے۔ تو پہلی چیز میں نے آپ کی خدمت میں عرض کی نظم و ضبط، دوسری چیز عرض کی آپ کی خدمت میں پلاننگ، تیسرا معاملہ ہے دیانتداری جس کو آپ ایمانداری بھی کہہ سکتے ہیں۔ میں نے معنویت نہیں کہا جان بوجھ کر، میں نے اللہ سے رابطہ بھی نہیں کہا جان بوجھ کر، چونکہ بعض اوقات ہم لوگ یہ سمجھ رہے ہوتے ہیں کہ یہ جو معنویت ہے یا یہ جو خدا سے رابطہ ہے یہ کوئی لفظ سے تعلق رکھنے والی چیز ہے، مثلا میں نے نماز شب پڑھ لی یہ میری دیانتداری ہو گئی، میرا اپنے خیال ہے کہ ایسا نہیں ہے، یا مثلا میں نے قرآن کریم پڑھ لیا تو یہ میری دیانتداری ہو گئی، ابھی تو بدقسمتی سے وہ لوگ بھی کم ہیں جو یہ کر رہے ہوں گے۔ اصل دیانتداری آپ کی امانتداری کے اندر ہے، آپ کے حسن و خلق کے اندر ہے، آپ کی وعدے کی وفاداری کے اندر ہے۔ یہ چیزیں تنظیم میں کتنی ہیں، یہ تیسری ضرورت ہے ہماری اور آپ کی۔ جو کام میں اور آپ کرنا چاہتے ہیں وہ صرف فلسفوں سے نہیں ہو سکتا ہے، وہ صرف الفاظ کے ہیر پھیر سے بھی نہیں ہوگا، وہ صرف سیاسی گٹھ جوڑ سے بھی نہیں ہوگا۔ ہمیں اپنے اندر جا کے دیکھنا پڑے گا کہ بھئی یہ جو معاشرے جن میں خدا کا نام پھیلتا ہے یہ خدا کا نام پھیلتا کن لوگوں کے ذریعے سے ہے۔ مثلا آپ کو میں گارنٹی سے کہہ رہا ہوں یہ بات، اگر آپ کو یہ دیکھنا ہے کہ آئی ایس او اگلے 4-5 سال میں کراچی کی سطح پہ کیا کرنے والی ہے، تو مجھے صرف یہ کرنا پڑے گا کہ اس کے جو چند چیدہ لوگ ہیں، سرکردہ لوگ ہیں، ان کے ساتھ کچھ وقت گزاروں اور کچھ وقت گزار کے یہ دیکھوں کہ یہ سچے ہیں یا جھوٹے ہیں، جو ان کے اندر ہے وہی دکھاتے ہیں یا اندر کچھ اور ہے باہر کچھ اور ہے۔ اچھا جیسے ہی میں یہ اندازہ لگاؤں گا کہ نہیں بھائی فرض کر لیجئے ان کی امانتداری بہت اچھی ہے، یہ جو اندر ہیں وہی باہر ہیں، زبان کے پکے ہیں، سچے ہیں، تو میں سمجھ جاؤں گا کہ یہ تنظیم اگلے 5 سال میں 10 سال میں معاشرے کو تبدیل کر سکتی ہے۔ اچھا اگر یہ نہیں ملتا ہے، سچائی نہیں ہے، دیانتداری نہیں ہے، وہ جو خلوص ہونا چاہیے وہ نہیں ہے، اس کے بعد یہ کہیں ہم وقت کے امام کی نصرت کے لیے اسلامی معاشرہ تیار کریں گے، تو میں کہوں گا کہ بے فکر رہو، قیامت تک بھی بولتے رہو نہیں کر پاؤ گے، چونکہ بنیادی جو انگریڈینٹ ہے وہ تمہارے اندر نہیں ہے۔ ہم کسی غلط فہمی میں مبتلا نہ رہے ہیں، آپ یہ کر سکتے ہیں کہ آپ کو فزکس نہ آتا ہو، آپ کو فزکس پہ یقین نہ ہو، فزکس رٹ لیں پڑھا دیں، یہ چل سکتا ہے۔ بہت ہوتا ہے یہ اسکولز کے اندر، ہم خود اسکول میں پڑھاتے تھے تو بعض ٹیچرز کو دیکھتے تھے ان کو پڑھائی سے سوائے تنخواہ کے کوئی دلچسپی نہیں تھی، بچوں سے، کیریئر سے، اسکول سے، پڑھائی سے، انہیں کسی چیز سے کوئی دلچسپی نہیں تھی، صرف تنخواہ سے دلچسپی تھی، پھر بھی کامیاب تھے، چلتے تھے، تنخواہیں اچھی اچھی اٹھاتے تھے، ان کے بچے رزلٹ بھی لے آتے تھے، یہ سب ہو سکتا ہے، لیکن دین میں ایسا نہیں ہو سکتا۔ دین میں اگر آپ سچے نہیں ہیں آپ دین نہیں دے سکتے، آپ دینی تبدیلی نہیں لا سکیں گے۔ تو عزیزان محترم تیسری چیز جو ہمیں فوراً چاہیے ہوگی وہ ہماری دیانتداری ہے، वो दयानतदारी हमारी सच्चाई में आएगी, हमारी अमानतदारी में आएगी, हमारी वादे की वफा में आएगी, जाहिर और बातिन को एक करने के अंदर आएगी। इसी के साथ वो मानवियत भी आएगी जो इबादत के जरिए से आती है, नमाज शब पढ़ें, तकवा परहेजगारी दिखाएं, खुदा मुताल के हुजूर राजो नियाज होना चाहिए, कुरान करीम की तिलावत फिक्र शऊर के साथ होनी चाहिए, जो मुस्तहबात हैं उनकी पाबंदी होनी चाहिए। इसके बगैर ये दीनी तब्दीली नहीं आ सकेगी। अच्छा, इसके बगैर फिर क्या हो पाएगा? खुदा न खैर नाउज़ु बिल्लाह अगर तंजीम नहीं हुई, नज़्म ज़ब्त नहीं हुआ, ये दयानतदारी नहीं हुई, तो फिर क्या होगा? फिर ये होगा कि हम दीन के नाम पर जो खिदमतें कर रहे होंगे उसका असर बहुत कम होगा। उसकी मिसाल मैं आपकी खिदमत में अर्ज कर देता हूँ और इसके साथ ही आपकी ज़हमत को तमाम करूँगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। दीन हमेशा दो हिस्सों पर मुश्तमिल रहेगा। माशरे दीन जब हम बात कर रहे होते हैं तो ये दो हिस्सों पर मुश्तमिल रहता है। एक इसका ज़ाहरी हिस्सा होता है, इसका एक बातनी हिस्सा होता है। इसको हम लोग मुख्तलिफ तरीक़ों से बयान करते हैं। किसी ने एक बहुत अच्छी इस्तिलाह बनाई थी, शायराना सी इस्तिलाह मुझे अच्छी लगी है, तो उसने कहा कि एक दीन का शार होता है, एक दीन का शऊर होता है। तो मिसाल के तौर पर जैसे अभी आपके दोस्त आए, उन्होंने तकरीर से पहले कहा कि भाई आप लोग नारे लगाएं, तो ये शऊर है या शार है? इसको हम कहते हैं शार, नारा। और इस शार के पीछे एक शऊर होता है। मिसाल के तौर पर जब आपसे कहा भाई नारा तकबीर, आपने कहा अल्लाहु अकबर, तो ठीक है, आपकी आवाज़ बहुत बुलंद थी, वो आवाज़ इको भी हो गई, सुनने वालों के दिलों पे असर भी पड़ गया, लेकिन एक बात पूछना पड़ेगी, आपके दिल पे अल्लाह की हैबत आई क्या? आपने कहा अल्लाहु अकबर, अल्लाह की किबरियाई का इतराफ किया, आपके दिल पे अल्लाह की हैबत आई थी उस वक्त? मुमकिन है कि आवाज की घनगरज से आपके दिल में कोई एक ताकत आई हो, लेकिन अल्लाह की किबरियाई आई थी क्या? अगर वो नहीं आई तो शार तो आया है, शऊर नहीं आया। अब मुझे एक डर है, अगर हमारे पास नज्म नहीं हुआ, प्लानिंग नहीं हुई, तकवा परहेजगारी दयानतदारी नहीं हुई, तो हम शार लाएंगे, शऊर नहीं लाएंगे, और शार पे चलते रहेंगे। तो ये भी अर्ज करता चलूं आपकी खिदमत में, ये जो दीन है, चूंकि इसके दो हिस्से होते हैं शार और शऊर, बहुत सारे दीन बगैर शऊर के सदियों गुजार लेते हैं, सदियों बगैर शऊर के सदियों गुजार लेते हैं। मसलन मिसाल अर्ज करूं, जब अल्लाह के रसूल तशरीफ लाए तो दीन ईसाइयत मनसूख हो गई, दीन ईसाइयत नस्ख हो गई, अल्लाह ने दूसरी शरीयत भेज दी। हजरत ईसा अलैहिस्सलाम की शरीयत जो 2000 साल पहले आई थी हजरत ईसा अलैहिस्सलाम के जरिए से, अल्लाह के रसूल तशरीफ लाए तकरीबन 600 साल के बाद, तो वो शरीयत नस्ख हो गई। उस वाक़े को अब 1400 साल गुजर रहे हैं, उनका वो दीन अभी भी चल रहा है, जबकि हम जानते हैं अब उसमें शऊर नहीं है, अब क्या है? अब शार है। कितने साल से चल रहा है? 1400 साल से। सबसे ज्यादा इस दुनिया में उस दीन के मानने वाले हैं, और उस दीन ने बगैर शऊर के जो हरकतें की हैं वो अल्लाह जानता है। तो क्या दीन बगैर शऊर के चलते हैं? न सिर्फ चलते हैं बल्कि सैकड़ों साल चलते रहते हैं। तो क्या ऐसा हो सकता है कि कुछ तंजीमें बगैर शऊर के चलती रहें? हाँ हाँ, सैकड़ों साल भी चल सकती हैं। तो क्या मैं ये कहना चाह रहा हूं कि आईएसओ वो तंजीमें जो बगैर शऊर के चल रही है? नहीं, ये नहीं कहना चाह रहा। कभी कोई ये पकड़ के बैठ जाए कि उन्होंने आवा साहब ने हमारी तौहीन की और हमसे कहा कि आप लोगों के अंदर शऊर नहीं है, नहीं मैं ये नहीं कहना चाह रहा। मैं कहना चाह रहा हूं जितना शार है उतना शऊर नहीं है, शार ज्यादा है शऊर कम, इसको बढ़ाने की जरूरत है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ये वो तंजीम है जिसने पाकिस्तान को इस असर के, इस जमाने के खालिस तरीन नारे दिए हैं। ये नारे तंजीम से पहले नहीं थे। इस तंजीम ने असर हाजिर के 50-60 साल, जिसको हम लोग कॉन्टेम्प्रेरी पीरियड कह सकते हैं, खालिस तरीन नारे इस तंजीम ने दिए हैं। वलायत फकीह के मबनी شعوری اسلام کے اوپر مبنی، اجتماعی اسلام کے اوپر مبنی نعرے اس تنظیم نے دیے ہیں، تو اس کے شعار انقلابی ترین شعار ہیں، باقی لوگوں نے بعد میں کاپی کیے ہیں۔ پہلے آئی ایس او نے ولی فقیہ کی پیروی میں امریکہ کے خلاف نعرہ لگایا تھا، مجاہدہ 87 میں جب مجھے تعلیم ایران میں تعلیم حاصل کرتے ہوئے 3 سال ہوئے تھے، میں ایک دفعہ پاکستان آیا تو میں ایک پاکستان کی دینی سماجی سیاسی جماعت ہے جو اب اینٹی امریکن ہونے کی بہت کوشش کرتی ہے، اس کے اوپر بہت نعرے بھی لگاتی ہے، تو اس کے ایک بندے سے میری ملاقات ہوئی، تو میں نے اس کو امریکہ کے خلاف کچھ باتیں کہی تو کہنے لگا کہ مجھے یہ سمجھ میں نہیں آتا آپ لوگ امریکہ کے پیچھے ہاتھ دھو کے کیوں پڑ گئے ہو۔ اب وہ تنظیم ہم لوگوں سے زیادہ طاقت سے امریکہ کے خلاف نعرے لگا رہی ہے، صحیح ہے؟ تو یہ جو خالص ترین انقلابی نعرے تھے یہ اس تنظیم نے دیے ہیں، الحمدللہ رب العالمین پاکستان کو دیے ہیں۔ لیکن مجھے جو بات کہنی ہے وہ یہ ہے کہ خالص ترین نعرے دینے کے بعد جو اس کے پیچھے شعور ہونا چاہیے تھا وہ کتنا بلند ہوا ہے، معاشرے کے اندر نہیں، خود تنظیم کے اندر۔ آیا خود تنظیم نے اس بات کو ریئلائز کیا کہ اس کا مطلب کیا ہے؟ یعنی مثال کے طور پر اگر میں پرانے زمانے کے نعروں کو یاد کروں تو مثلا جب ہم کہتے تھے لا شرقیہ لا غربیہ جمہوریہ اسلامیہ، ہمیں اس کا مطلب پتہ ہے کہ کیا مطلب ہے؟ اگر ہم کہہ رہے ہیں لا شرقیہ لا غربیہ، مثلا مغربی اور مشرقی طاقتیں نہیں چاہیے، خدا کی طاقت چاہیے، اس کا مطلب کیا ہے؟ وہ جو ہم کہتے تھے کہ نہ روس نہ امریکہ سپر پاور ہے خدا، آیا خدا کی سپر پاور ہونے کو اپنے اندر ہم نے احساس کر لیا؟ یہ وہ شعور کی مشکل ہے جس کو ہم ابھی نہیں سمجھ پا رہے۔ جب آپ ایک طرف سے کہتے ہو کہ مشرق نہیں مغرب نہیں امریکہ اور روس نہیں صرف خدا، تو پھر یہی لوگ مادہ پرستی پہ مر کیوں رہے ہیں؟ ان میں دیانت داری کیوں نہیں ہے؟ میں چھوٹی سی ایک بات عرض کروں، اگر آج سے 30 سال پہلے چلے جائیں تو اسی تنظیم کے اندر کچھ اخلاقی سٹینڈرڈز ایسے تھے جو اب ہر روز بھی پامال ہو تو کسی کو سمجھ میں بھی نہیں آئے گا کہ یہ پامال ہو رہے ہیں۔ اس وقت پرابلم یہاں پہ آئی ہوئی ہے ہمارے سامنے۔ ایک چھوٹی سی بات ہے، مثلا آج سے وہ 30-35 سال پہلے اگر تنظیم کے کسی عہدے دار کو کوئی چھوٹا سا پیسہ مل جائے اور اس سے کہا جائے کہ یہ فلاں کام تنظیم کے لیے کرو، تو کیا تصور میں تھا کہ وہ کمیشن کے طور پہ اپنا بھی کوئی پیسہ رکھے گا؟ میں قسم کھا کے کہہ رہا ہوں اس کا تصور ہی نہیں تھا۔ میں خود ایک چھوٹے سی یونٹ کا فائنینس سیکرٹری تھا تو میں آپ کو قسم کھا کے کہہ رہا ہوں کہ اس کا کوئی تصور ہی نہیں تھا کہ میں تنظیم کا کوئی کام کروں گا اور اپنے لیے کوئی کمیشن بھی رکھوں گا۔ آج اس کے سوا کچھ اور ہونا ناقابل تصور ہو گیا ہے۔ بہت ساری چیزیں ہیں جو اچھی نہیں جا رہی ہیں، اس کو ہم نے بہت زیادہ اچھے طریقے سے دیکھنا ہوگا۔ تو عزیزان محترم، یہ وہ چیزیں جو ہماری آنکھوں کے سامنے ہیں۔ اب اگر یہ کہ ہم اپنی تنظیم کے ذریعے اندر نظم و ضبط لا سکے، آرگنائزیشن، نمبر 2 پلاننگ، اور نمبر 3 دیانتداری، امانتداری، اور اگر آپ چوتھا پوائنٹ یہ استعمال کر لیں کہ جتنا شعار ہے اتنا شعور بھی ہو، تو پھر ہم ایک معاشرے کی سطح پہ تبدیلی لا سکیں گے۔ بس ایک آخری بات اور عرض کروں، ہم لوگ بہت اچھے پوائنٹ پہ کھڑے ہیں اس وقت، تاریخی اعتبار سے ہمارا پوائنٹ بہت اچھا پوائنٹ ہے۔ جو آئی ایس او کا اسٹارٹنگ پوائنٹ تھا وہ شاید پاکستان کی تاریخ میں سخت ترین پوائنٹ تھا، وہ پوائنٹ تھا جس کے کچھ ہی عرصے کے بعد ضیاءالحق آ گیا تھا، اور ضیاءالحق کے آنے کے بعد پاکستان کا ایک طرح کا تاریخ دور شروع ہو گیا تھا۔ اب جو دور جس پہ آپ کھڑے ہیں ایک اعتبار سے بہت اچھا دور ہے۔ وہ کیسے؟ کہ جو 2016 جس پہ اس وقت آپ ہیں، جو گزشتہ 2 سال سے تقریباً یہ مہم چل رہی ہے، وہ یہ کہ ہمارا ملک 30 سال کا وقت ضائع کرنے کے بعد دہشت گردی سے تھک چکا ہے۔ یہ بہت اچھی بات ہے۔ مذہبی منافرت سے ہمارا ملک تھک چکا ہے، اب 30 سال وقت برباد کرنے کے بعد، لاکھوں جانے دینے کے بعد، ٹریلینز آف ڈالر، اگر بلینز کہوں تو شاید وہ زیادہ آسانی سے قبول ہو، لیکن میرے خیال میں ٹریلینز آف ڈالر خرچ کرنے کے بعد اب ہم لوگ تھک گئے ہیں مذہبی منافرت سے، دہشت گردی سے۔ अब इस वक्त बहुत अच्छा वक्त है, आईएसओ वो करके दिखाए जो इसको करना चाहिए वो करे। पहले भी कर रही थी, ज्यादा ताकत से सामने आया। पाकिस्तान को ये बता सके कि हम पाकिस्तान के मुस्तकबिल के लिए क्यों जरूरी हैं। पाकिस्तान में अगर मैं सही समझ पा रहा हूं तो अगले चंद सालों के अंदर बहुत तेज इक्तसादी तरक्की आने वाली है। अगर चीजें सही चली बहुत तेज इक्तसादी तरक्की आएगी। इस बहुत तेज इक्तसादी तरक्की में बहुत सारे अपॉर्चुनिटीज खुलेंगी। हमारी कौम अभी तक समझ में नहीं आ रहा कि उसके लिए तैयार नहीं है, और अगर वो अपॉर्चुनिटीज हमने मिस कर दी, दूसरे लोग अवेल कर लेंगे, पूरे मुल्क की माली ताकत किसी और के हाथ में चली जाएगी। बदकिस्मती से ऐसा हो चुका है, जब पाकिस्तान बना तो मुल्क की माली ताकत अहले बैत के चाहने वालों के पास थी, कदर मुखलिस लोगों के पास थी, लेकिन बाद में शिफ्ट हो गया। अब एक और शिफ्ट आने वाला है और ये शिफ्ट अगले चंद सालों के अंदर आ जाएगा। इसी के पीछे बहुत शदीद मगरबी सकाफत की, मादी सकाफत, मगरबी सकाफत मैं नहीं कहना चाहूंगा, मादी सकाफत की लहर आएगी। वो जो शदीद लहर आएगी मादी सकाफत की, सेकुलरिज्म की और सो कॉल्ड लिबरलिज्म की, उसको झेलने के लिए हम कितने तैयार हैं, ये मुश्किल बनेगी। हम बहुत सारी चीज़ों में कमा हकों काम नहीं कर सके। तालीमी तंजीम होने के बावजूद अभी तक 37 साल हो गए, हम अच्छे तालीमी मराकज भी ईजाद नहीं कर पाए। बहुत सारी चीज़ें जिसमें हम फंडामेंटली वक्त ज़ाया कर चुके हैं, तो अब हमारे पास बहुत अच्छा मौका है। हम बहुत बड़े टर्निंग पॉइंट के ऊपर खड़े हैं कि हम इसको पकड़ने की कोशिश करें और अगले 30 साल को बेहतर बनाने की कोशिश करें। खुदा इंशाअल्लाह हमें इसकी सलाहियत नसीब फरमाएगा। वक्त के इमाम के हुजूर अदाए एहतराम के लिए, उनके जहूर की ताजील की दुआ के लिए, अपनी और हमारी मानवी तरक्की के लिए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर।